الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون أياما معدودات صدق الله اللہ تعالیٰ کا شکر ادا کرنا چاہیے کہ اللہ تعالیٰ نے ایک رمضان اور ہم سب کو نصیب فرما دیا اور شکر پر اللہ تعالیٰ نعمت کو بڑھاتے ہیں لئن شکرتم لازیدنکم اگر تم شکر کرو گے تو اللہ تعالیٰ ضرور پھر ضرور نعمت میں اضافہ فرمائیں گے تو اللہ سبحانہ و تعالیٰ فرماتے ہیں کہ اے ایمان والو تم پر روزوں کو فرض کیا گیا جیسے کہ تم سے پہلوں پر فرض کیا گیا تھا تاکہ تم متقی بن جاؤ اور آگے بڑی مزیدار بات ہے بڑی اہم بات فرمائی ایام معدودات گنے چنے دن ہیں حالانکہ ایک مہینہ ہے ایک مہینہ اچھا خاصا ایک عرصہ ہوتا ہے اور 29 دن یا 30 دن ایک اچھا خاصا عرصہ ہوتا ہے آپ عام بول چال میں بھی کہتے ہیں بھائی ایک مہینہ تو ابھی بہت ایک مہینہ تو بہت دور ہے کوئی کام اگر آپ کو کسی چیز کا انتظار ہو اور اس میں ایک مہینہ بتایا جائے ایک مہینہ باقی آپ کہیں گے بھائی ایک مہینہ تو بہت بڑی چیز ہے لیکن اللہ تعالیٰ فرما رہے ہیں ایام اور معدودات یہ گنے چنے دن ہیں تھوڑے سے دن ہیں اور واقعی ہوتا بھی ایسا ہی ہے جب آپ کو عید کا چاند نظر آئے گا اور خبر آئے گی کہ عید کا چاند نظر آ گیا ہے اور کل عید ہے تو آپ غور کریں گے تو آپ کو پتہ چلے گا کہ ایسا لگتا ہے جیسے کل ہی کی بات تھی کہ کیسے رمضان آیا اور گزر گیا پتہ ہی نہیں چلا جس کی یہ کیفیت ہو یہ بہت مبارک کیفیت ہے اور اس پر اس کیفیت پر بھی شکر ادا کرنا چاہیے اس لیے کہ لیلا اگر مجنوں کے پاس لیلا آ جائے اور وہ پوری رات اس کے پاس رکے قیام کرے مگر پوری رات وہ کئی گھنٹے ہو گئے مگر اس کے لیے رات ایسی ہوگی جیسے چند سیکنڈ ہو اس کو وہ کہے گا پتہ ہی نہیں چلا کہاں کیسے رات آئی اور کب گزر گئی یہ تو بہت تھوڑی سی رات تھی بہت چھوٹی رات تھی یا یہ کہے گا نہیں رات کاٹنی مشکل ہو گئی ایسا نہیں ہوگا کہے گا ارے بھائی پتہ ہی نہیں چلا رات کا بالکل اسی طرح جس کی یہ کیفیت ہو کہ رمضان آتا ہو وہ روزے رکھے تراویح پڑھے اور پھر جب عید کا چاند نظر آئے تو اس کو ایسا لگے پتہ ہی نہیں کب رمضان آیا کب گزر گیا اتنے جلدی گزر گیا تو اس کو اس کیفیت پر اللہ کا شکر ادا کرنا چاہیے اس لیے کہ اللہ کی محبت کسی درجے میں حاصل ہے جیسے مجنوں کو لیلا کی محبت حاصل ہے تو وہ پوری رات رکی مگر وہ رات تھوڑی معلوم ہوئی اس کو محبت کی وجہ سے اسی طرح محبت کی وجہ سے پورا مہینہ چھوٹا معلوم ہوتا ہے اللہ تعالیٰ اسی کو فرماتے ہیں ایام اب سمجھ میں آئے گا ایام معدودات ارے گنے چنے دن ہیں اگر تم اللہ کے محبوب اللہ سے محبت رکھتے ہو تو یہ تھوڑی سی بھی محبت تمہارے دل میں ہے تو تمہیں ایسا لگے گا یہ بہت تھوڑے سے دن ہے جلدی گزر گئے رمضان کا مہینہ بہت جلدی گزر گیا تو ایام معدودات حکیم الامت مجدد الملت مولانا اشرف علی شاہ تھانوی رحمۃ اللہ علیہ آخری ایام میں جب بیمار ہوئے تو وفات سے کچھ دن پہلے جو ان کی آخری مجلس ہوئی آخری بیان تھا اس کے بعد بیان کی نوبت نہیں آ سکی اس میں انہوں نے ایک شعر پڑھا تھا اس شعر سے ہی اندازہ لگا لیا تھا لوگوں نے کہ اب لوگ حضرت کا زندگی بہت کم باقی رہ گئی ہے تو حضرت نے اس میں یہ شعر پڑھا تھا کہ بے دل خستہ کو پاؤ گے کہاں بے دل ایک شاعر ہے اس نے کہا تھا کہ بے دل خستہ کو پاؤ گے کہاں, کر لو اس کی مہمانی چند روز, کر لو اس کی مہمانی چند روز. اب پھر کہاں اس کو پاؤ گے, تھوڑے دن اس کی مہمانی کر لو, اس کو مہمان بنا کے رکھ لو. تو ہم بھی یہی سمجھیں, پتہ نہیں یہ آئے نہ آئے, مبادہ پھر یہ وقت آئے نہ آئے, یہ گھڑیاں ملے نہ ملے, یہ رمضان کا مہینہ اس کی تھوڑے دن مہمانی کر لیں, مہمانی. اور جب مہمان آتا ہے نا تو ہم اپنے معمولات ادھر ادھر کر کے اس کا خیال رکھتے ہیں, تو ہم اپنے معمولات کو رمضان کے مطابق بنا کے خیال رکھتے ہیں رمضان کا. اور یہ رمضان کی عبادت اور یہ رمضان کا مہینہ بالکل ایسا ہے, بھائی یہ دروازہ بند کر دوں, دروازہ یہ والا بند کر دوں, یہ رمضان کا مہینہ بالکل اس طرح ہے کہ جیسے وہ آپ کھانا کھانے بیٹھے ہی ہوں, بھوک لگ رہی ہو, کھانا کھانے آپ بیٹھے ہوں اور کھانا بھی آپ کا محبوب کھانا ہو جو آپ کو پسند ہو وہ آپ کے سامنے لایا جائے, بھوک بھی لگ رہی تھی, اتنے میں آپ کا ایک دوست, ایسا دوست آ گیا جو بہت عرصے کے بعد اس سے ملاقات ہوئی اور محبت بھی بہت ہے اس سے, اور بہت عرصے بعد وہ آ گیا آپ کے پاس, تو آپ اس سے گلے ملنے میں, اس کے حال چال پوچھنے میں, اس سے بات چیت کرنے میں کھانے کو بھول جاتے ہیں. تو بالکل رمضان کا مہینہ ایسے ہی ہے کہ اللہ کے لیے ہم کھانے پینے کو بھول جائیں, وہ سحری سے لے کر طلوع فجر سے لے کر غروب آفتاب تک ہم کھانا پینا بھول جائیں اللہ کے لیے. اللہ محبوب حقیقی ہیں کہ نہیں؟ جب ایک محبوب دوست کے لیے ہم وہ بہت عرصے کے بعد آیا ہو تو ہم کھانا پینا بھول جاتے ہیں, کھانے کے لیے بیٹھے تھے مگر کھانا یاد نہیں رہا. بس بالکل اسی طرح رمضان کا معاملہ ہے, روزے کا معاملہ ہے کہ ہم اللہ کے لیے جو محبوب حقیقی ہیں کھانے پینے کو بھول جائیں, اور دین سارا کا سارا محبت ہے, محبوب سے باتیں کرنے کو جی چاہتا ہے تو اللہ تعالیٰ نے نماز فرض کر فرما دی, آؤ ہم سے باتیں کرو. اللہ تعالیٰ نے دعا کی نعمت دے دی, آؤ ہم سے باتیں کرو, ادعونی استجب لکم, مجھ سے دعا کرو میں قبول کروں گا. یہ دعا کرنا اللہ سے باتیں ہی تو ہے. مولانا روم کیا آدمی ہے, سبحان اللہ. مولانا روم کا شعر یاد آ گیا, رحمت اللہ علیہ فرماتے ہیں, از دعا نبوت مراد عاشقاں, جو سخن گفتن بہاں شیری دہاں. بڑا عاشقانہ شعر ہے. فرمایا دعا سے اللہ کے عاشقوں کی مراد دعا کرنے سے سوائے اس کے کچھ نہیں ہوتی کہ اس میٹھے شیری دہاں, یعنی اس میٹھے منہ والے سے کچھ باتیں ہو جائیں. یعنی محبوب مراد ہے محبوب, اور محبوب حقیقی مراد اللہ تعالیٰ. سوائے عاشقوں کی اس دعا کرنے سے سوائے عاشقوں کی مراد اور کچھ نہیں ہوتی, مگر یہ کہ اس اپنے محبوب سے تھوڑی دیر باتیں ہو جائیں گی. تو اللہ تعالیٰ نے نماز دے دی, اللہ تعالیٰ نے دعا دے دی, دعا کی نعمت دے دی, آؤ ہم سے باتیں کرو. اللہ تعالیٰ نے قرآن دے دیا, آؤ ہم سے باتیں کرو, آؤ ہمیں سناؤ. قرآن کا ادب بھی یہی بتایا بزرگوں نے, قرآن پڑھتے ہوئے جب ہم قرآن کو تھامیں تو پہلے اس کو چومیں. حضرت عمر رضی اللہ تعالیٰ عنہ جب قرآن پڑھتے تھے تو چومتے تھے, اس کی تلاوت سے پہلے اس کو چومتے تھے, آنکھوں سے لگاتے تھے, اور پھر ایک جملہ فرماتے تھے, عہد ربی و منشور ربی عز و جل, یہ میرے رب کا عہد ہے, یہ میرے رب کا منشور ہے جو عزت والا ہے اور جلال والے ہیں. ان یہ یہ یہ, یہ, یہ الفاظ پڑھنے چاہیے. حضور نے صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا, علیکم بسنتی و سنت الخلفاء الراشدین المہدیین, تم پر میری بھی سنت کا اتباع لازم ہے اور میرے جو خلفاء راشدین ہیں ان کی بھی سنت کی اتباع کرو, وہ جس طریقے کو جاری کر دیں اس طریقے کی بھی اتباع کرو. کیوں بھائی, یہ عورتیں نماز کے لیے آتی تھیں یا نہیں آتی تھیں حضور کے زمانے میں؟ ان کی الگ صف بنائی جاتی تھی, ان کا حصہ مقرر تھا, عورتیں آتی تھیں, حضرت عمر نے پابندی لگا دی. یہ عورتوں کے نماز میں آنے پر پابندی حضرت عمر کے دور میں لگی رضی اللہ تعالیٰ عنہ. انہوں نے ایک سنت کو جاری کیا, حضور فرما چکے تھے میرے خلفائے راشدین جس سنت کو جاری کریں تمہیں چاہیے کہ تم اس کا بھی اتباع کرو. تو حضرت عمر رضی اللہ تعالیٰ نے یہ الفاظ پڑھا کرتے تھے, عہد ربی و منصور ربی عز و جل. حضرت عائشہ سے شکایت کی گئی, بعض لوگ شکایت لے کر پہنچے کہ حضرت عمر نے پابندی لگا دی عورتوں کے مسجد میں داخلے پر, تو فرمایا ہاں ہاں اگر حضور صلی اللہ تعالیٰ علیہ وسلم ہوتے تو وہ بھی پابندی لگا دیتے. آج کل جس طرح کے حالات ہیں پتہ نہیں کیسے حالات ہوں گے, اگر وہ حضرات آج کل کے دور میں ہوتے تو پتہ نہیں کیا سمجھتے. ان کے ہاں تو اتنا التزام تھا سنت کی, ایسی اتباع تھی کہ جب یہ جو چھلنی آئی ہے نا, چھلنی یہ آٹا چھالنے کی جو چھلنی ہوتی ہے, یہ اس کا جب رواج ہوا ہے یہ اس پر بھی صحابہ کو یہ کھٹکی تھی یہ بات کہ حضور کے دور میں تو چھلنی استعمال نہیں ہوتی تھی, آج کل کیوں ہو رہی ہے, اب کیوں ہو رہی ہے. آپ بتائیے ان کے ہاں کیا اتباع تھا, ان کا عشق, ان کا مقام کیا تھا صحابہ رضی اللہ تعالیٰ نے. اگر وہ آج کل کے دور میں آ جائیں اور ہم کو دیکھ لیں تو شاید ہمارے ایمان پر بھی شبہ ہوں کہ یہ مسلمان بھی ہیں یا نہیں. تو یہ چند دن کا مہمان ہے, اس کی ہم مہمانی کر لیں بالکل ایسے ہی جیسے مہمان دوست آ جاتا ہے, کوئی محبوب دوست, ہم بھول جاتے ہیں کھانے پینے کو, اس لیے رمضان میں ہم بھول جائیں اللہ کے لیے. تو اللہ یہ سارا دین محبت میں ہم بھولتے ہیں, محبت میں بھولتے ہیں. تو اللہ تعالیٰ نے سارا دین محبت سے ہی عبارت بنایا ہے. نماز دے دی, محبوب سے باتیں کرنے کو جی چاہتا ہے, نماز اللہ نے عطا فرمائی. محبوب پر پیسے خرچ کرنے کو, پیسے نچھاور کرنے کو جی چاہتا ہے, پیسے ہدیہ کرنے کو جی چاہتا ہے. تو اللہ تعالیٰ نے زکوٰۃ فرض فرما دی, زکوٰۃ فرض ہے, دو محبوب کو دو, محبوب کے لیے دو پیسے. یہ گویا زکوٰۃ آپ بظاہر تو دے رہے ہیں مساکین اور فقراء کو, مستحقین کو, لیکن دراصل یہ آپ اللہ تعالیٰ کو ہدیہ پیش کر رہے ہیں. یہ نیت کیجئے کہ میں اپنے محبوب کو ہدیہ پیش کر رہا ہوں. اللہ کے عاشقوں کا یہی وجدان ہوتا ہے, اور ہم لوگ بوجھ اتارتے ہو یا پیسے دینے ہیں زکوٰۃ. جو اللہ کے عاشق ہوتے ہیں ان کی میں یہ بات بتا رہا ہوں, وہ کہتے ہیں ہم اپنے محبوب کو ہدیہ پیش کر رہے ہیں, یعنی اللہ تعالیٰ کو. محبوب کے گھر کے چکر لگانے کو جی چاہتا ہے, تو اللہ تعالیٰ نے حج فرض فرمایا, ہمارے گھر کے چکر لگاؤ. مولانا روم رحمت اللہ علیہ فرماتے ہیں حج زیارت کردن خانہ بول. یہ جو حج ہے نا, جو اصطلاحی حج ہے, وہ تو یہ ہے کہ آپ اللہ تعالیٰ کے گھر کی زیارت کر لیں, لیکن فرمایا حج رب البیت مردانہ بوت. لیکن رب البیت کا جو حج ہے, یعنی بیت اللہ کے رب کا جو حج ہے وہ تو مردانہ ہوتا ہے. وہ مردانہ کیا ہے, وہ مردانہ کے لفظ سے کیا مراد ہے مولانا روم رحمتہ اللہ علیہ کے, اس کی تشریح دوسرے شعر سے, انہی کے شعر سے ہوتی ہے. فرمایا کہ ہی تبر بردارو مردانہ بزن, چوں علی واری درے خیبر شکن. کہ ارے او تبر یعنی ڈھال اٹھا اور مردانہ وار حملہ کر, اور جیسے حضرت علی رضی اللہ تعالیٰ عنہ نے خیبر کے قلعے کو کہ اس کے دروازے کو توڑا تھا, تو نفس کے خیبر کے قلعے کے دروازے کو توڑ دے. چوں علی واری درے خیبر شکن, تو اس نفس کے خیبر کے دروازے کو توڑ ڈال, یعنی اپنی حرام خواہشات پہ عمل نہ کر, یہ ہے مردانہ. تو فرمایا حج رب البیت مردانہ بول. جو اللہ کے عاشق ہیں وہ رب البیت کا حج کرتے ہیں, اور جو غیر عاشق ہیں وہ بیت اللہ کا حج کرتے ہیں. حج ان کا بھی ہو جاتا ہے. میں یہ نہیں کہہ رہا حج نہیں ہوتا, لیکن حج رب البیت کی بات الگ ہے, وہ مردانہ ہوتا ہے, یعنی وہ اپنی حرام خواہشات کا خون کرتے ہیں وہاں پر بھی. بیت اللہ میں بھی حج کے موقع پر بھی اور جی یہ چاہتا ہے کہ محبوب سے خلوت میں باتیں ہوں تو اللہ تعالیٰ نے اعتکاف کو سنت قرار دیا آپ آ جاؤ محبوب سے اعتکاف میں بیٹھ جاؤ محبوب سے خلوت میں باتیں کرو محبوب پر جان قربان کرنے کو جی چاہتا ہے تو اللہ نے اپنے وقت پر جہاد پر جہاد کو فرض فرمایا ہے جب اس کا وقت آ جائے تو یہ محبوب پر جان قربان کرنا ہے محبوب کی باتیں کہ ہمارا محبوب کتنا پیارا ہے اس کی باتیں تو ہر ہر گھر میں پہنچاؤ ہر گھر گھر میں ارے بابا ارے اللہ کے بن جاؤ ارے بابا اللہ کے اللہ تعالی نے دعوت و تبلیغ کا فریضہ دیا یہ محبوب کی باتیں گھر گھر پہنچانا ہے ارے اللہ کی ماننے میں خیر ہے یہ محبوب کا پیغام ایک ایک گھر میں لے کر جا رہے ہیں کہ اللہ کے بن جاؤ مٹا دے اپنی ہستی کو چھوڑ دے ساری مستی کو بستی بستی کہتا جا اللہ 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 تو بس یہ ہے سارا کا سارا دین عبادت ایک عبارت ہے محبت سے جس نے محبت کا ذائقہ نہیں چکھا یہ اور تصوف نام بھی اسی چیز کا ہے یہ جو ہے نا یہ جو ہم کہتے ہیں پیری مریدی یا تصوف وغیرہ جو سچی پیری مریدی ہے اس کی بات کر رہا ہوں وہ نام ہے اللہ تعالیٰ کی عبادات کو اللہ کے احکامات کو محبت سے ادا کرنے کا اللہ تعالیٰ کے احکامات کو محبت سے ادا کرنے کا اللہ کی محبت سیکھ کر ادا کرنے کا اس وقت اس کا مزہ ہی کچھ اور ہوتا ہے تو یہ چند دن کا مہمان ہے بھائی اور یہ کس لیے اللہ تعالیٰ نے عطا فرمایا ہے لعلکم تتقون تاکہ تم متقی بن جاؤ لہذا اس وقت رمضان کا روزہ یہ وہ رمضان یہ وہ نعمت جس کے بارے میں حضور صلی اللہ تعالی علیہ وسلم فرماتے ہیں ان الجنت تزخرف لرمضان من رأس الحول الى رأس الى حول قابل کہ حضور صلی اللہ تعالی علیہ وسلم نے فرمایا جنت کو سجایا جاتا ہے رمضان کے لیے جنت اللہ کا مہمان خانہ ہے اس کو سجایا جاتا ہے رمضان کے لیے سجایا جاتا ہے یہاں تک کہ رمضان آ گیا اب رمضان پورا ہو گیا تو پھر اگلے رمضان کے لیے اس کو پھر دوبارہ سجایا جانا شروع ایک سال تک جنت کی یعنی وہ تزئین و آرائش ہوتی رہتی ہے اور ہر سال یہ قیامت تک یہی معمول رہے گا کوئی تو بات ہے رمضان کی اہمیت کچھ تو ہے جو اس کے لیے اللہ اپنے گھر کو سجواتے رہتے ہیں ارے سجاؤ میرے گھر کو سجاؤ جنت کو سجاؤ اور جنت تو سجی سجائی ہے بھائی پھر بھی اللہ سجوا رہے ہیں کتنا اہتمام ہے اس سے معلوم ہونا چاہیے رمضان کی کیا اہمیت ہے حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کانا رسول اللہ صلی اللہ علیہ وسلم اذا دخل رمضان حضور صلی اللہ تعالیٰ علیہ وسلم کا معمول یہ تھا کہ جب رمضان داخل ہوتا تھا شروع ہوتا تھا تو اعطا کل اسیر و اعطا کل سائل ہر قیدی جو قیدی ہوتے تھے ان کو آپ حکم فرماتے تھے قیدیوں کو آزاد کر دو اور ہر سائل کو ہر مانگنے والے کو حضور صلی اللہ تعالی علیہ وسلم عطا فرمایا کرتے اور روایات میں آتا ہے کہ آپ اپنی لنگی کو کس کر مانتے تھے اس سے مراد یہ ہے کہ علماء فرماتے ہیں اہتمام رمضان کا اہتمام مراد ہے اس کی عبادات میں انہمام مراد ہے کہ بس رمضان کے لیے وقف یہ بالکل ایسا ہے جیسے آپ کو کسی ہیرے جواہرات کی یا سونے کی کان میں چھوڑ دیا جائے ایک مہینے تک جتنا چاہو اجازت دے دی جائے جتنا چاہو نکالو جتنا چاہو نکالو تو ہماری کیا کیفیت ہوگی सिवाय फरावत के और खाने वगैरह के औकात के हम लगे रहेंगे जितना हो सके निकालो, आराम भी हम अपना कम कर देंगे। भाई एक महीने के लिए ये सोना इकट्ठा करना है। तो मेरे दोस्तों, रमजान की इबादत पर जो कुछ मिलता है सोने और हीरे जवाहरात की, उसके सामने कोई हकीकत नहीं, क्योंकि ये फना होने वाली है। ये सोने की कान जिसमें हमें रखा जाएगा और इजाजत दी जाएगी जितना चाहो निकालो, एक दिन वो सोने की कान भी तबाह हो, बर्बाद हो जाएगी, फना हो जाएगी। लेकिन ये नेकियां फना नहीं होंगी, इनका फायदा हमेशा बाकी रहेगा। तो एक तो इसमें इबादात में लगना है हुजूर सल्लल्लाहु अलैहि वसल्लम, और इबादात भी मुतय्यन फरमाई हुजूर सल्लल्लाहु तआला अलैहि वसल्लम। एक तो है कुरान करीम की तिलावत, जितनी किताबें हैं वो सब इसी महीने में नाजिल हुई। तौरात इसी महीने में, जबूर इसी महीने में, इंजील इसी महीने में, कुरान करीम लौहे महफूज से आसमान दुनिया पर पूरा का पूरा इसी महीने में, इसी एक महीने में नाजिल हुआ। तो मालूम हुआ कि इस महीने को कुरान करीम के साथ खास मुनासबत है, लिहाजा जितना हो सके हम कुरान करीम की तिलावत का एहतमाम करें, जितना हो सके कुरान पढ़ें। और आप ये मुशाहदा करेंगे कि जितना आप कुरान रमजान में पढ़ लेते हैं, जितनी हिम्मत हो जाती है इतनी गैर रमजान में हिम्मत नहीं मिल पाती। लिहाजा इस हिम्मत का फायदा उठाइए, जितना हो सके कुरान करीम पढ़िए। अब इससे कुछ वक्त मिल जाए तो हुजूर सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया चार चीजों की इसमें कसरत करो। दूसरे नंबर पर यह है कि जन्नत को तलब करो, जहन्नम से पना चाहो, ला इलाहा इल्लल्लाह की कसरत करो, इस्तिग़फार की कसरत करो। वो एक जुमला आप याद कर लीजिए, इस एक जुमले में सारी चीजें आ गई। ला इलाहा इल्लल्लाह, अस्तग़फिरुल्लाह, अस्अलुकल जन्ना व अऊज़ु बिका मिनन्नार। बस ये एक जुमला आप पढ़ते रहिए, ला इलाहा इल्लल्लाह, अस्तग़फिरुल्लाह, अस्अलुकल जन्ना व अऊज़ु बिका मिनन्नार। अल्लाह मैं आपसे जन्नत मांगता हूँ और आप जहन्नम से आपकी पनाह चाहता हूँ। ये चार चीजें हुजूर सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया कि इसका खास एहतमाम करो। सबसे पहले कुरान की तिलावत आमाल में, इसके बाद ये चार चीजें, कलिमा तैयबा की कसरत, इस्तिग़फार की कसरत, जन्नत की तलब और जहन्नम से पनाह। ला इलाहा इल्लल्लाह, अस्तग़फिर, और कभी कभी पूरा कलमा भी पढ़ लें 8-10 दफा के बाद, मुहम्मदुर रसूलुल्लाह, पूरा कलमा भी पढ़ लें। ला इलाहा इल्लल्लाह, अस्तग़फिरुल्लाह, अस्अलुकल जन्ना व अऊज़ु बिका मिनन्नार। नवाफिल का एहतमाम हो, और जिसके ऊपर क़ज़ाए उम्री बाकी है वो नवाफिल को कम कर दे, थोड़ी बहुत पढ़ ले, चंद एक नवाफिल भी पढ़े, लेकिन क़ज़ाए उम्री का ज़्यादा एहतमाम करें, जिसके यानी जिनकी क़ज़ा नमाज़ें बाकी हों उनको अदा करने का एहतमाम कर लें। रोज़ा और तरावी तो अल्हम्दुलिल्लाह हो ही जाती है बहुत से लोगों, अक्सर लोगों की हो जाती है। अब हम आते हैं दूसरी चीज़ की तरफ। ये तो माल बनाने वाली चीज़ें बता दी मैंने, माल बनाने वाली चीज़ें, और दूसरी चीज़ माल को बचाने वाली, माल को बचाने वाली चीज़ें। माल को इकट्ठा करता रहे, गोदाम में इकट्ठा करता रहे और उसकी हिफाजत की परवाह ना करे, चूहे खा जाए उसको, उसके माल को, या जानवर खा जाए, या दीमक लग जाए उसको बर्बाद कर दे, तो क्या होगा, कितना अफसोस होगा उसको, कितनी मेहनत से माल जमा किया और सब माल बर्बाद हो गया। एक साहब ने जोड़िया बाजार के वो ताजिर थे, तो उनके बारे में ये पता चला कि उन्होंने अपने घर में एक खुफिया एक बहुत बड़ा सा कमरा बनवाया हुआ था, उसमें नोटों की बोरियां उन्होंने इकट्ठी की हुई थी, और उन बोरियों में, और वो भरते जा रहे हैं, उनको पता ही नहीं, उन बोरियों में दीमक लग गई, उस दीमक ने सारे नोटों को चाट लिया। जब एक दफा उनको कुछ, मैंने कहा किसी सिलसिले में जरूरत पड़ी, ज्यादा नोट चाहिए थे, उन्होंने देखा सारे नोटों की बोरियां अक्सर नोटों की बोरियां बर्बाद हो चुकी, पीछे की तरफ जो आगे की तरफ थे वो कुछ महफूज थे, बाकी पीछे के नोट सारे बर्बाद हो चुके, उनको दीमक खा चुकी, अगर वो किसी को देना चाहें वो चल नहीं सकते थे नोट। ये है, ये सच्चा वाकया आपको बता रहा हूं। तो माल बनाने की चीजें भी हैं और माल बचाने की चीजें भी रखनी चाहिए कि माल आपका बचा रहे, महफूज रहे। याद रखें, रमजान में आप जो नेकियां कमाएंगे उन नेकियों को शैतान बर्बाद करेगा दो चीजों से, दो बड़ी चीजें हैं जिनसे शैतान आपकी नेकियों को बर्बाद करेगा। नंबर एक, बदनिगाही, निगाहों का गलत इस्तेमाल। नंबर दो, गीबत, जबान का गलत इस्तेमाल। रमजान का महीना आया और हमने इंटरनेट को नहीं छोड़ा, जो गंदी चीजें इंटरनेट पे हम देखते थे दायरे रमजान में, हमने उसको नहीं छोड़ा, बात नहीं आ रहा उससे। तो तरावी का फायदा क्या हुआ, रोजे का क्या, ये तो वही उसी तरह है जैसे वो ताजिर जोड़िया बाजार का ताजिर, नोटों की बोरियां इकट्ठी हो रही हैं और पीछे से दीमक खा रही है, नोट बेकार हो रहे हैं सारे। इधर हम रोजे रख रहे हैं, तरावी पढ़ रहे हैं, कुरान की तिलावत कर रहे हैं, जिक्र अस्कार वगैरह कर रहे हैं, और इधर हमने गुनाहों की दीमक, हमारे गुनाहों की दीमक उसको चाट रही है उन नेकियों को। मेरे दोस्तों, जब तक हम ये नजर नहीं बचाएंगे, नजर की हिफाजत नहीं करेंगे, इन नेकियों का हमें फायदा नहीं पहुंचेगा। और ये गुनाहों से बचने का कोई वजीफा नहीं, क्योंकि वजीफा बता दीजिए, वजीफा हकीमुल उम्मत रहमतुल्लाह अलैह से एक साहब ने पूछा, हजरत वो वजीफा बता दीजिए। हजरत ने फरमाया वजीफा बताऊंगा, वो उसने कहा कि हजरत ने ऐसे कहा कि कैसे गुनाहों से बचा जाए, हजरत ने फरमाया हिम्मत इस्तेमाल करो। उसने कहा हजरत वो हिम्मत तो नहीं, हिम्मत के लिए कोई वजीफा बता दीजिए। फरमाया हिम्मत के लिए वजीफा बता दूं तो उस वजीफे को पढ़ने की हिम्मत कहां से लाओगे, उस वजीफे को पढ़ने की हिम्मत भी तो करनी पड़ेगी कि रोजाना बिला नागा उसको पढ़ना, वो इसके लिए हिम्मत चाहिए। तो पहले ही से बस हिम्मत ही कर लो, सीधी सीधी जो असल चीज है उसी को पकड़ लो। और ये हिम्मत अल्लाह ने दी है हम सबको, सबको अल्लाह ने हिम्मत दी है। अगर कोई ट्रेन में सफर कर रहा हो, कोई वो कोई ऐसा आदमी हो जो पुलिस वाला हो, उसके पास असलहा भी होता है, अपनी बेटी के साथ जा रहा हो या बीवी के साथ जा रहा हो और उसकी बेटी को कोई आदमी देख रहा हो बुरी निगाह से, और उसने कहा कि आइंदा अगर तूने मेरी बेटी को देखा, अब जो तूने मेरी बेटी या बीवी को देखा तो ये पिस्तौल मेरे पास है, गोली तेरे सीने में उतार दूंगा, तो वो दूसरी नजर डालेगा फिर? कहां से हिम्मत आई है, ये हिम्मत कहां से आई? वो एक दफा हजरत वाला रहमतुल्लाह अलैह ने फरमाया, हमारे हजरत का माहौल ये था कि जहां भी जाते थे वहां चिड़ियाघर जरूर जाते थे, वहां के चिड़ियाघर को जरूर देखते थे, मामूल था हजरत का। तो एक दफा हैदराबाद के चिड़ियाघर में जाना हुआ जिसका नाम रानी बाग है, वहां जाना हुआ, वहां हजरत तशरीफ ले गए तो ऐलान ये हुआ कि गलती से शेर का पिंजरा खुला रह गया है। अच्छा, इससे पहले हजरत ने फरमाया कि एक बड़े मियाँ थे वो बहुत मुश्किल से चल रहे थे, हमारे यानी हमसे भी हम उनसे आगे आगे थे, वो हमारे पीछे आ रहे थे, हम उनसे आगे बढ़ गए, तो उनसे चला ही नहीं जा रहा था। खैर, इतने में ऐलान हो गया कि ये शेर का पिंजरा खुला रह गया है और हमारी जिम्मेदारी नहीं है, आप अपनी हिफाजत खुद करें और यहाँ से जल्दी से चिड़ियाघर को खाली कर दें, यहाँ से भागने की फिक्र करें। तो एक भगदड़ मच गई, सब भागे। तो हजरत ने फरमाया कि वो जो बड़े मियाँ जिनसे चलना मुश्किल हो रहा था और हम सब दौड़ रहे थे, हजरत ने फरमाया मैं भी दौड़ रहा था, तो लेकिन जो देखने की बात ये थी, मंजर ये देखने का था कि वो जो बड़े मियाँ जो पहले जिनसे चलना मुश्किल हो रहा था वो हम लोगों से आगे थे, वो बहुत तेज दौड़ रहे थे। कहां से हिम्मत आ गई भाई, पहले चलना मुश्किल हो रहा था, अब ऐसी हिम्मत है कि जिन लोगों को जो उनसे अभी आगे बढ़ गए थे आप उनको भी उन्होंने पीछे छोड़ दिया, तो हिम्मत है कि नहीं? हिम्मत ऐसी चीज है कि आदमी के अंदर अगर आ जाए तो बस ये बहुत आगे बढ़ जाता है, और अल्लाह ने हिम्मत दी है। दरअसल हम हिम्मत चोर हैं। हमने हिम्मत की चोरी की हुई है। तो एक दफा वो एक साहब मेरे पास, वो कहीं आए थे, कुछ बयान वगैरह सुना उन्होंने, तो मुझसे कहने लगे आपका जो बयान है वो मुझे गैराज में जाके समझ में आया। मैंने कहा वो कैसे भाई? कहने लगे बात ये हुई कि मेरी गाड़ी वो उसकी बैटरी डाउन हो गई, तो वो किसी तरह धक्का उक्का लगा के मैं उसको वहां ले गया गैराज में। तो वहां जब गैराज में जब ले गया तो मैकेनिक ने एक जो सही गाड़ी थी जिसकी बैटरी सही थी उसमें से तार लगाकर और मेरी बैटरी में लगा दिए, और कुछ देर के बाद मेरी बैटरी भी चार्ज हो गई। तो कहने लगे बस ये जो आपने जो आप बयान करते ना कि किसी अल्लाह वाले की सोहबत और ये वो, तो मैं मुझे वहां समझ में आया कि ये अच्छा 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 ये होता है कि जिसकी बैटरी चार्ज हो आप अपनी बैटरी को उसके पास ले जाएं, वो दिल के तार और दिल के तार से उसके तार मिला लें, तारों से ये तार कौन सा होता है ये नजर नहीं आता, ये ताल्लुक का तार होता है, ताल्लुक का कल्बी ताल्लुक का तार होता है, इससे आप तार मिला लीजिए तो आपके दिल की बैटरी भी चार्ज हो जाएगी। मैंने कहा चलो भाई समझ में तो आया, चाहे कहीं भी हो, मस्जिद में ना समझ में आया, मजलिस की जगह जहां मजलिस हुई थी, गैराज में जाके समझ में आया, भाई कहीं भी समझ में आया, आए तो सही। वो एक दफा बांग्लादेश में हजरत ने बयान फरमाया, उसमें यही फरमाया कि तौबा मकबूल उस वक्त है जब गुना तौबा करते हुए वो शैतान याद दिलाता है ये गुना तो तुझसे फिर होगा, क्या फायदा तू तौबा कर रहा है, ये गुना तो तू कर ही रहा है, फिर करेगा तू, तो तौबा मत कर। तो बाद लोग इस वजह से भी तौबा से रुकते हैं। तो याद रखें तौबा की शर्त यह है कि तौबा करते वक्त उस गुनाह के करने का इरादा ना हो, बाद में हो जाए तो शैतान से आप कह दीजिए अगर बाद में हो जाएगा तो फिर कर लूंगा तौबा, जा अपना काम कर। वो कहेगा ना कि तू तो बाद में फिर ये गुनाह करेगा, और कई दफा तू पहले भी कर चुका है, तो उससे कह दें भाई हो जाएगा ना तो फिर कर लूंगा, फिर तौबा कर लूंगा, फिर अभी फिलहाल मेरा करने का इरादा नहीं है इस गुनाह को दोबारा, जब होगा फिर कर लूंगा, फिर तौबा कर लूंगा। जब आप ये कह देंगे तो शैतान अपना सा मुंह लेके रह जाएगा। हम ये कहते हैं हाँ हाँ भाई ये तो ठीक कह रहा है, तौबा क्या करें, तो रहने दो बस तौबा मत करो। तो तौबा की शर्त ये है कि उस वक्त आपका गुनाह करने का इरादा ना हो कि बस आइंदा नहीं करूंगा, आइंदा फिर भी हो जाए तो फिर तौबा कर ले। मैं तो क्या अर्ज करूं भाई, हम एक ही गुनाह को 70 दफा करेंगे दिन में? हुजूर सल्लल्लाहु तआला अलैहि वसल्लम फरमाते हैं मा अफरा मन इस्तगफरा व इन आदा फिल यौम 70 मर्रा। एक आदमी ने गुनाह किया, सुबह गुनाह किया, फिर तौबा की, फिर गुनाह किया, फिर तौबा की, फिर गुनाह किया, फिर तौबा की, एक ही दिन में उससे वही गुनाह 70 दफा हो गया, एक ही दिन में वही गुनाह 70 दफा उससे हो गया, और तौबा किए जा रहा है, तौबा किए जा रहा है। हुजूर फरमा रहे हैं सल्लल्लाहु तआला अलैहि वसल्लम फरमा रहे हैं कि ये अल्लाह के यहाँ ये शख्स अल्लाह ताला के यहाँ गुनाहों पर डट जाने वालों में शुमार नहीं होगा। हालांकि 70 दफा गुनाह किया है, लेकिन हुजूर फरमा रहे हैं डट जाने वालों में, गुनाह पर जम जाना, डट जाना, इनमें शुमार नहीं होगा ये, क्योंकि जब भी इससे गुनाह हुआ इसने तौबा तो किए, और तौबा करते वक्त इसका इरादा ये था कि आइंदा ये गुनाह नहीं करूंगा, हो गया, वो इंसान है भाई, फरिश्ता और नबी थोड़ी है। तो बस हजरत ने ये बयान फरमाया कि भाई तौबा करते वक्त ये इरादा हो कि मैं आइंदा नहीं करूंगा गुनाह। फिर एक साहब से हजरत ने फरमाया कि भाई वो मेरे लिए फुला इलाके का तुम्हारे यहाँ तेल अच्छा होता है वो लेते आना, और फिर फरमाया देखो याद रखना भूलना मत। तो उन्होंने बड़ी प्यारी बात कही कि हाँ अगर भूलने का इरादा नहीं है, भूलने का इरादा नहीं है। फरमाया हजरत बहुत हंसे, फरमाया तुम्हें मेरा बयान समझ में आ गया, तौबा तोड़ने का इरादा ना हो बस तौबा कबूल है, तौबा तोड़ने का इरादा ना हो कि मैं ये तौबा तो कर रहा हूँ अल्लाह आइंदा झूठ नहीं बोलूंगा, मगर तो इरादा यही है कि करूंगा झूठ बोलूंगा, तो ये ना हो, बस आइंदा तौबा तोड़ने का इरादा ना हो, ये काफी है, आपकी तौबा कबूल होगी। پھر چاہے وہی گناہ آپ سے دن میں 70 دفعہ ہو جائے تب بھی آپ کی توبہ قائم ہے, آپ متقی ہیں, آپ اللہ کے یہاں ڈٹ جانے والوں میں شمار نہیں ہوں گے. تو انہوں نے کہا حضرت میرا بھولنے کا ارادہ نہیں ہے. تو میرے دوستو جب تک ہم یہ بدنظری نہیں چھوڑیں گے نا, اور یہ بدنظری دونوں طرف سے ہوتی ہے, مردوں کی طرف سے بھی عورتوں کی طرف سے بھی. عورتیں, بہت سی ہماری عورتیں پردے کا اہتمام کرتی ہیں لیکن پردے کا فائدہ اٹھاتے ہوئے غیر مردوں کو دیکھتی ہیں. ان مردوں کو بیچاروں کو کیا پتا ہمیں کوئی عورت دیکھ رہی ہے. قل وقل للمؤمنات يغضضن من ابصارهن ويحفظن فروجهن. اے نبی ایمان والوں سے بھی کہہ دی, ایمان والی عورتوں سے بھی کہیے کہ وہ اپنی نگاہوں کو نیچے رکھا کریں, نگاہوں کو نیچے رکھیں, ان نگاہوں کی حفاظت نہ کرنے کی وجہ سے یہ شرعی پردہ نہیں ہو پاتا. ان نگاہوں کی حفاظت نہ کرنے کی وجہ سے شرعی پردہ نہیں ہو پاتا. دیور کو اپنی بھابھی سے عشق ہو گیا بتائیے, اور آپس میں ماں باپ, یہ معاملات ہمارے سامنے آتے ہیں, اس لیے میں عرض کر رہا ہوں. دیور کو بھابھی سے عشق ہو گیا, دیور کی شادی نہیں ہوئی, بھابھی سے عشق ہو گیا اس کو, اور بھائی اور اس کا جو اپنا جو اس عورت کا شوہر ہے, اس کی بھابھی کا شوہر یعنی اس کا بھائی, اس سے ناچاکی چل رہی ہے. دونوں ایک دوسرے کے دشمن, سگے بھائی, کہ میری بیوی سے اس نے تعلقات قائم کی. یہ کیا نتیجہ ہے؟ ایک ہی گھر میں لڑائیاں ہو رہی ہیں. شوہر کا اگر دل کسی اور پہ آیا ہوا ہے, وہ اپنی بیوی کو کچھ پوچھتا ہی نہیں ہے. جو بدنظری کا مریض ہوگا کبھی بھی اس کو اپنی بیوی اچھی نہیں لگے گی, کبھی بھی. ایک آدمی اگر وہ اس کو بھوک لگی اور اس نے بازار میں کھانا کھا لیا, پیاس اس نے اپنی بھوک اپنی وہ بازار کا کھانا کھا کے بجا لی, اس نے جب گھر میں آیا اور گھر بازار کا کھانا معمولی تھا, گھر میں اس کو بہترین کھانے ملے لیکن اس کو بھوک ہی نہیں ہے, اس نے تو بھوک اپنی پوری کر لی. بالکل اسی طرح ایک آدمی جو اپنی نظروں کی پیاس بازاروں میں بجاتا ہے, انٹرنیٹ پر بجاتا ہے, فلم ایکٹروں سے بجاتا ہے, فلم ایکٹرس ان کو دیکھ کر, فلمیں دیکھ کر, ڈرامے دیکھ کر, ٹی وی دیکھ کر, اخبارات اور رسالے دیکھ کر, موبائل میں گندی تصویریں دیکھ کر, تو وہ جب وہ اپنی ان چیزوں سے اپنی پیاس بجھاتا ہے تو اپنی حلال بیوی اس کو اچھی نہیں لگتی. اور ایک وہ آدمی ہے جس کو بھوک لگی اور اس نے بازار میں کھانا نہیں کھایا, گھر آ کر کھانا کھایا, گھر میں پتہ چلا دال روٹی ہے, دال روٹی. آج کل دال بھی بہت مہنگی ہے تو دال کا کھانا بھی بہت مہنگا ہے, لیکن پھر بھی چلیں بعض لوگ کہتے ہیں دال روٹی ہے, دال روٹی کو معمولی سمجھتے ہیں, اس لیے میں عرض کر رہا ہوں. گھر آ کے پتہ چلا دال روٹی ہے, تو وہ دال روٹی میں بھی اس کو بریانی اور قورمے کا مزہ آئے گا, اس لیے کہ بھوک شدید لگی ہوئی ہے. بالکل اسی طرح ایک آدمی جو اپنی نظر کی حفاظت کرتا ہو, اس کو اپنی کم خوبصورت بیوی بھی اچھی لگے گی, لیلائے عالم لگے گی اس کو, اس لیے کہ وہ کہیں اور دیکھتا ہی نہیں ہے, کسی پہ نظر ڈالتا ہی نہیں ہے, کسی کی ماں بہو بہن بیٹی پر نظر ڈالتا ہی نہیں ہے. تو اس کو اپنی کم خوبصورت بیوی بھی اچھی لگے گی, اس کا بھی وہ حق ادا کرے گا, اس کو بھی خوش رکھے گا. میرے دوستو گھروں میں تباہیاں آ رہی ہیں اس گناہ کی وجہ سے. اس لیے بس ہم اپنی نظر نیچی رکھیں, گھر میں جائیں, یہ کہنا نہیں ایف سی ایریا کے گھر 2 کمروں کے ہیں اور ہم سے پردہ نہیں ہو سکتا, یہ کافی نہیں ہے. ہمارا گھر 2 ٹائپ میں ہے اور کیا کون سے ٹائپ میں, 2 کمروں کے گھر ہیں بھائی, ہیں گھر, آپ کے گھر صحابہ سے تو بڑے ہیں. میں عرض کر رہا ہوں 2 کمروں کا گھر بھی ہو تب بھی کیا پردے کی فرضیت اٹھ گئی؟ حکیم الامت حضرت تھانوی رحمۃ اللہ علیہ فرماتے ہیں कि वो अगर अगर दो कमरों का घर हो, छोटा घर हो, तो भाभी को चाहिए कि वो सर से पैर तक चादर पहन ले और देवर के सामने और मामूली लिबास पहने, खुशबू ना लगाए, हजरत ने ये शराइत लिखी है, और फिर जब देवर के सामने से गुजरने लगे तो घूंघट डाल ले, और देवर को भी चाहिए अपनी नजर नीचे कर ले, बस ये लीजिए पर्दा हो गया। यहां पर भी कौन कहता है पर्दा नहीं हो सकता? अगर कोई नहीं चाहता ही नहीं है तो बहुत सारे बहाने हैं, और जो चाहता है, बचना चाहता है, उसके लिए बहुत सारे मौके हैं, बहुत सारे रास्ते हैं, बहुत वसीलें हैं, ऐसी बात नहीं है। तो भाभी से पर्दा, अलहम व अल मौत, देवर तो मौत है, मौत। तो ये दोनों तरफ से होता है, मर्दों की तरफ से भी, औरतों की तरफ से भी, सब तरफ से नजर की के गुनाह पाए जा रहे हैं, दोनों तरफ से नजर के गुनाह पाए जा रहे हैं। और इसकी वजह से ये वो किसी मुल्क का बादशाह दुश्मन के साथ मिल जाए तो उस मुल्क का क्या हाल होगा? किसी मुल्क का बादशाह दुश्मन के साथ मिल जाए तो वो मुल्क बर्बाद होकर रहता है। कि मुल्क का बादशाह होकर वो दुश्मन के साथ मिल गया हो तो मुल्क बर्बाद हो रही है। बदनजरी के गुनाह से चाहे वो मर्द करे या औरत करे, ये दिल, दिल जो जिस्म का बादशाह है, ये शैतान के साथ मिल जाता है। ये दिल जिस्म का बादशाह, ये शैतान के साथ इसका गठजोड़ हो गया। अब ये गंदे ख्याल पका रहे हैं, न जाने क्या 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 गुनाह, क्या क्या गुनाह, ऐसे ऐसे गुनाह वजूद में आते हैं कि मैं आपसे अर्ज नहीं कर सकता। शर्म आती है बताते हुए, ऐसे ऐसे गुनाह वजूद में आते हैं। वजह उसकी यह है कि बदनजरी की वजह से दिल जो जिस्म का बादशाह है, ये शैतान के साथ मिल गया, शैतान के साथ गठजोड़ हो गया, तो हाथों का सूबा गलत इस्तेमाल हो रहा है, पैरों का सूबा गलत इस्तेमाल हो रहा है, जबान का सूबा गलत इस्तेमाल हो रहा है, कानों का सूबा गलत इस्तेमाल होगा। सारे सूबे इस सल्तनत के, इस 5-6 फीट की सल्तनत के सारे सूबे गलत इस्तेमाल होंगे, इसलिए कि इस सल्तनत का जो बादशाह, जो दिल है, वो शैतान के साथ मिला हुआ है बदनजरी के मरस की वजह से। और एक दूसरा रुख भी है कि जो बदनजरी से बचे तो इसमें दिल को मुजाहिदा होता है, दिल को बहुत सख्त मुजाहिदा करना पड़ता है, क्योंकि दिल चाहता है कि हम देखेंगे, बदनजरी करेंगे, हराम मजा ले, लूटना चाहते हैं तो हमें दिखाओ, और ये नजरों की हिफाजत करे, ये ईमान वाला है, नजरों की हिफाजत करता है, तो दिल को बहुत तकलीफ होती है। तो बदनजरी में दिल का मुजाहिदा होता है, दिल की मजदूरी होती है। जब बादशाह मजदूरी पर आ जाए, कोई बादशाह हो और मजदूरी पर आ जाए, तो उसको मजदूरी भी बादशाहों वाली दी जाएगी, थोड़ा बहुत मुआवजे से काम नहीं चलेगा, बहुत बड़ी मजदूरी दी जाएगी उसको। इसी तरह बदनजरी से बचने में दिल को मुजाहिदा होता है, दिल को, और ये दिल बादशाह है। जब बादशाह मुजाहिदे पर आ जाए, मजदूरी पर आ जाए, तो अल्लाह इसको बहुत बड़ी मजदूरी देते हैं, और मजदूरी भी कौन सी, अल्लाह ताला खुद हासिल हो जाते हैं। है हसीनों से नजरें बचाना, खालिक़े हुस्न को दिल में पाना, है हसीनों से नजरें बचाना, खालिक़े हुस्न को दिल में पाना। दिल कहता है तो हम दिल की माने, दिल की मानू या खालिक़े दिल की, दिल के आगे सवाल रखा है। जब दिल ये कहना हमें ये बदनजरी करवाओ, तो हम उससे पूछें, भाई तो तेरी माने या जो जिसने तुझे माँ के पेट में जिसने बनाया है तुझे, उसकी माने? दिल का जो खालिक है, दिल का बनाने वाला है, उसकी माने? तो फिर दिल से खुद ही आवाज आएगी, नहीं नहीं भाई, माननी तो अल्लाह ही की चाहिए, उसी की माननी चाहिए। कोई बहुत खबीज दिल होगा जो ये कहेगा, नहीं नहीं मेरी मानो, अल्लाह की मत मानो। आप दिल से पूछें तो सही, ये जो तुम कह रहे हो कि फुला गुना करो, फुला गुना करो, ये तुम्हारी माने या जिसने तुम्हें बनाया उसकी माने? अब आपको ये पागल जो होते हैं ना, पागल, पागल को पागल भी इसीलिए कहते हैं, वो आप ही आप बातें करता रहता है। तो अल्लाह की मोहब्बत के जो पागल होते हैं ना, वो भी आप ही आप बातें करते हैं। हाँ, आपको क्या, मैं क्या अर्ज करूं, ये भी आप ही आप बातें करते हैं जो अल्लाह की मोहब्बत में पागल होते हैं। तो वो दिल से बातें कर, तू ये कह रहा है ना कि मैं गुनाह कर रहा हूं, हमसे गुनाह कर, हम गुनाह, हमें गुनाह का मजा चखाओ और हराम लज्जत हमें फराम करो, तो ये बता कि मैं तेरी बात मानूं या जिसने तुझे बनाया है, दिल तुझे सीने में फिट किया है यानी अल्लाह ताला, उसकी बात मानूं। जब ये आप बात करेंगे ना, दिल से आप बात करके देखिए, तो आवाज भी आएगी कि हाँ नहीं माननी अल्लाह ही की चाहिए, उसी की माननी चाहिए जिसने मुझे बनाया है, जो मेरा खालिक है। बस उसी वक्त आप पकड़ लीजिए इसको कि जब मैं फिर तू मुझसे क्यों कहता है कि गुनाह करो। एक बुजुर्ग बातें कर रहे थे कि ना तू मेरा खुदा ना मैं तेरा बंदा, ना तू मेरा खुदा ना मैं तेरा बंदा। तो लोग बात काजी तक पहुंची, काजी तक, काजी ने बुला लिया, किसी ने जाके शिकायत कर दी, काजी ने बुलाया और पूछा कि आप ये क्या कह रहे हैं, इतने बड़े अल्लाह वाले होकर आप ये बात कर रहे हैं। तो उन्होंने कहा आप मुझसे पूछ तो लीजिए कि मैं क्या क्या वजह है इसकी। वजह उसकी ये है कि मेरा दिल कह रहा था खुला गुना करो, खुला गुना करो, तो मैं उससे कह रहा था कि ना तू मेरा खुदा है ना मैं तेरा बंदा हूँ, मैं ये कह रहा था। लोग ये समझ रहे हैं कि मैं अल्लाह से बातें कर रहा हूँ, अल्लाह से कह रहा हूँ कि ना तू मेरा खुदा ना मैं तेरा बंदा। तो ये अल्लाह के मोहब्बत के जो पागल होते हैं वो भी बातें करते हैं इस तरह। हम करें तो सही, ये आदत डालें। गुनाहों से बचना है तो फिर ये करना पड़ेगा। ये माल बचाने वाली चीज बता रहा हूं आपको, ये बदनजरी का गुनाह हमारा, ये गुनाह ऐसा है कि ये सारे तरावी के नूर को, रोजे के नूर को, तिलावत के नूर को जाया कर देगा। और दूसरा गुनाह गीबत है। गीबत तो ऐसा गुनाह है कि आप कराची में बैठे हुए हैं और एक आदमी बंबई में बैठा हुआ है, अब तो उसका नाम मुंबई है ना, कुछ दूसरा नाम हो गया, मुंबई है शायद, तो वहां बैठा हुआ हो, तो आप यहां से पैक करके कार्टन बना के अपनी नेकियों का उसको भेज रहे हैं। क्यों भाई, सारी नेकियां आप कर रहे हैं, फायदा वो उठा रहे हैं। लो भाई लो भाई लो, बंबई में बैठा हुआ आदमी, उसकी आपने गीबत की, वो ऐसा है, यूं है, यूं है, तो गोया आपने अपनी नेकियां की बहुत मेहनत से, कुरान पढ़ा, तिलावत की, जिक्र किया, और फिर उसका कार्टन बना के पैक करके भेज दिया वहां बंबई में, बम बरसा, बंबई में भेज के उसको बम बरसा दिया, अपनी नेकियों पे बम बरसा दिया गया। अब आपकी तो, आपके हक में तो बर्बाद हो गई ना नेकियां, आपको तो उनका फायदा नहीं पहुंचा ना। तो भाई ये अपनी मेहनत को जाया करना है, अपनी ही मेहनत को जाया करना है। तो ये जो हम करते हैं ना, बस फुला ऐसा है, फुला है, जो हमारी जबान चलती है, जो जबान चलती है, कुछ ना पूछो कि क्या हम बात कर रहे हैं, फुला आदमी अच्छा है और हाँ बड़ा अच्छा आदमी है, मगर बस मगर के बाद वो सारा खत्म सारा रोजे का नूर जाया, फुला आदमी बड़ा अच्छा आदमी है, हाँ उस दिन बहुत अच्छा उसने काम किया, ये किया वो किया, लेकिन बस वो लेकिन के बाद जो बात शुरू होगी वो सब खत्म। भाई ये हम नेकियां करें, कोई है ऐसा घर बनवा रहा हो फिर घर को तोड़ भी रहा हो, बर्बाद भी कर रहा हो, माल दुकान का माल जमा भी कर रहा हो और दुकान के माल को आग भी लगा रहा हो अपने हाथों से, कोई ऐसा करे तो आप क्या कहेंगे उसको, क्या ख्याल हो आपका क्या ख्याल है ऐसे शख्स के बारे में। वही ख्याल यहां पर रखिए जो गीबत करता है, कि अपना माल नेकियां बनाई, अव्वल तो नेकियां करते नहीं लोग, जो करते हैं उनको इस तरह बर्बाद कर देते हैं। तो ये याद रखें, दो गुना, बाकी और गुना और भी हैं, उनसे भी बचने की जरूरत है, लेकिन ये दो गुना ज्यादा हैं जिनमें ज्यादा इत्तला है। एक तो गीबत का गुना, और ये जो इस गुना में मुब्तला हो, मौलाना अशरफ अली साहब खान भी रहमतुल्लाह अलैह चूंकि हकीमुल उम्मत थे, वो फरमाते हैं उसको चाहिए कि किसी का जिक्र खैर भी ना करे, ऐसे लोगों को चाहिए कि खैर के साथ भी किसी का, हाँ भाई फुला अच्छा आदमी है, ये भी ना करो, अच्छे अल्फाज में भी किसी का आप जिक्र ना करें। बस जब आपसे ये गुनाह सरजद हो जाता है, आपको कोई जरूरत ही नहीं है किसी का जिक्र खैर करने की, आप अपने काम से काम रखिए। वला यख्तब बाज़ुकुम बाज़ा,
أَيُحِبُّ أَحَدُكُمْ أَنْ يَأْكُلَ لَحْمَ أَخِيهِ مَيْتًا فَكَرِهْتُمُوهُ.
ایک دوسرے کی غیبت مت کرو. کیا تم اس بات کو پسند کرتے ہو کہ تمہارا بھائی جب مر جائے تو اس کے مرنے کے بعد تم اس کے گوشت کو کھاؤ؟
أَيُحِبُّ أَحَدُكُمْ أَنْ يَأْكُلَ لَحْمَ أَخِيهِ مَيْتًا فَكَرِهْتُمُوهُ.
مردہ بھائی کا گوشت کھانا کوئی پسند کرتا ہے؟ حضور صلی اللہ تعالیٰ علیہ وسلم کے زمانے میں دو عورتوں نے, کیونکہ عورتیں اس میں زیادہ مبتلا ہوتی ہیں, اس گناہ میں عورتیں بہت مبتلا ہوتی ہیں, تو دو عورتوں کی حالت ایسی ہو گئی کہ مرنے کے قریب ہو گئی, روزے کی حالت ہی روزے میں مرنے کے قریب ہو گئی. حضور صلی اللہ تعالیٰ علیہ وسلم کو اطلاع دی گئی. آپ صلی اللہ تعالیٰ علیہ وسلم نے وہ پیالہ منگوایا اور فرمایا اس میں قے کرو. آپ نے نگاہ نبوت سے دیکھ لیا, معلوم ہو گیا سب کچھ وہی کے ذریعے. آپ نے فرمایا لو اس میں ذرا قے کرو. جب اس میں قے کی تو تازہ گوشت کے لوتھڑے خون میں لتھڑے ہوئے تازہ گوشت کے لوتھڑے برآمد ہوئے. تو آپ نے فرمایا یہ وہ غیبت ہے جو تم نے کی تھی اپنے بھائیوں کی یا بہنوں کی, مسلمان بھائیوں بہنوں کی جو غیبت کی تھی, یہ وہ ہے. دیکھو یہ گوشت نکلا ہے, تازہ گوشت, حالانکہ سحری کی اور کتنا وقت گزر گیا لیکن پھر بھی تازہ گوشت نکلا. اسی بنیاد پر بعض فقہا فرماتے ہیں, علماء فرماتے ہیں کہ روزے میں غیبت کرنے سے روزہ ٹوٹ جاتا ہے. اسی بنیاد کے دیکھو حدیث میں آتا ہے تازہ گوشت نکلا اور خون میں لتھڑا ہوا گوشت نکلا. تو ہم گویا اپنا روزہ ہی توڑ رہے ہیں. بعض علماء کے نزدیک ہمارا روزہ ٹوٹ گیا, سارا بھوک پیاس جس کو حضور صلی اللہ تعالی علیہ وسلم نے فرمایا کم من صائم لیس له من صیامه الا الظما. کو کتنے بہت سارے روزے دار ایسے ہیں, بہت سارے روزے دار ایسے ہیں کہ ان کو اپنے روزے سے سوائے بھوک پیاس کے اور کوئی حاصل نہیں. بس وہ خالی یہ ہے کہ بھوک پیاس برداشت کر لی انہوں نے, صبح صادق سے لے کے غروب آفتاب تک بھوکے پیاسے رہے, اس بھوک پیاس کے علاوہ کوئی چیز نہیں ملی. یہی حاصل ہوتا ہے گناہوں سے. کیا ملتا ہے؟ یہ بد نظری نہیں چھوڑی تو جوتے ملتے ہیں. ہم جب چھوٹے چھوٹے تھے تو ایک صاحب بہت نظر باز تھے محلے کے, تو وہ محلے کی عورتیں ہمارے یہاں بھی آتی تھیں, ہم بھی جاتے تھے, ہم نابالغ تھے چھوٹے تھے. تو یہ بات اب یاد آتی ہے کہ وہ اس آدمی کو جو نظر باز تھا اور نظر ڈالتے ہوئے گھروں تک میں اندر ڈالتے ہوئے نظر گزرتا تھا, تو اس کو عورتیں گالیاں دیتی تھیں کہ بہت کمینہ ہے, بہت ایسا ہے, بہت ہے. دیکھو ان کو دیکھتا ہے, یہ دیکھتا ہے چاہے پردے میں بھی ہو, جب بھی اس طرح نظر گاڑ گاڑ کے دیکھتا ہے. تو یہ بد نظر آدمی کو یہ ملتا ہے, جوتے ملتے ہیں. ایک آدمی نے گھوڑا چرا لیا, بہت اعلیٰ نسل کا گھوڑا تھا, چرا لیا اس نے. چرا کے اس نے کہا بھائی جلدی سے اس کو بیچیں, کچھ پیسے حاصل ہوں گے. تو بیچنے پہنچ گیا تو جہاں جو اس کو گھاک لگا وہ بھی اسی کے جیسا تھا. اس نے کہا ذرا میرے جوتے تو پکڑو, یہ تم یہ گھوڑا بیچنے آئے ہو, پہلے میں اس کا ایک ٹیسٹ تو لے لوں, ذرا ٹرائی تو لے لوں, تو یہ ذرا میرے جوتے پکڑو میں دیکھ کے آتا ہوں. بس وہ جوتے پکڑائے اور یہ جا وہ جا, پتہ ہی نہیں چلا اس کا, وہ گھوڑا لے کے بھاگ گیا. کسی نے پوچھا ہاں بھائی وہ کتنے کا بکا, کیسا ہوا جو گھوڑا تم بیچنے جا رہے تھے؟ اس نے کہا جیسا آیا تھا ویسا ہی گیا, یہ جوتے نفع میں ملے. جوتے نفع میں بچیں, یہی جوتے ہی ملتے ہیں بھائی ایسے کام میں, تو یہی ہوتا ہے. تو بس ہم توبہ کریں, یہ توبہ کا وقت ہے, گناہوں سے توبہ کریں, ہمت کریں, اپنے روزے کو ضائع نہ کریں گناہ کر کے. تو یہ مال بچانے کے اعمال بھی ہیں, وہ بھی کرنے کی ضرورت ہے, مال بنانے کے اعمال بھی کرنے کی ضرورت ہے, یعنی نیکیوں والے اعمال کی بھی ضرورت ہے اور نیکیوں کے بچانے والے اعمال کی بھی ضرورت ہے, یعنی گناہوں سے بچنے کی. اللہ تعالیٰ ہم سب کو عمل کی توفیق عطا فرمائے اور ہمیں رمضان کی قدردانی کی توفیق نصیب فرمائے, توبہ کا اہتمام, استغفار کا اہتمام نصیب فرمائے. ساری امت کے لیے ہم معافی مانگیں, اللہ سے مغفرت مانگیں, ساری امت کے لیے مغفرت مانگیں کہ اللہ ساری امت کو معاف فرما دے. بس اللہ تعالی ہم سب کو عمل کی توفیق عطا فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین. الحمدللہ رب العالمین.
سبحان الله وبحمده سبحان الله العظيم جزا الله عنا سيدنا محمد ما هو اهله اے اللہ ہم سب کو تقوی نصیب فرما دیجئے گناہوں سے اجتناب نصیب فرما دیجئے اے اللہ آپ کے حبیب نے فرمایا سرور دو عالم صلی اللہ تعالی علیہ وسلم نے رغم انف رجل دخل علیہ رمضان فلم یغفر له اس کی ناک خاک آلود ہو جائے وہ ہلاک ہو جائے وہ شخص جس کو رمضان کا مہینہ ملا پھر بھی اس کی مغفرت نہ ہوئی اے اللہ اگر ہماری مغفرت نہ ہوئی رمضان میں تو حضور کی بدعا سامنے موجود ہے اے اللہ ہم اس کے مستحق ہو جائیں گے اے اللہ ہماری اس رمضان میں مغفرت فرما دیجئے بس اے اللہ ہم جیسے بھی ہیں ہمارے گناہوں کی طرف نہ دیکھیے ہماری نالائقی کی طرف نہ دیکھیے آپ اپنی رحمت سے اپنے فضل سے ہماری مغفرت فرما دیجئے ہمیں معاف فرما دیجئے اے اللہ ہماری مغفرت فرما دیجئے اے اللہ پوری امت کی مغفرت فرما دیجئے اے اللہ آپ کا نام بہت بڑا نام ہے آپ کا نام بہت عظیم نام ہے جتنا بڑا جتنا عظیم آپ کا نام ہے اتنا ہی بڑا ہم سب پر اور پوری امت پر فضل و کرم فرما دیجئے اے اللہ مردوں کو بھی تقوی نصیب فرمائیے اے اللہ خواتین کو بھی تقوی نصیب فرمائیے اے اللہ ہمارے بچوں کو بھی دیندار بنا دیجئے اے اللہ ہمارے بچوں کو بھی متقی بنا دیجئے اے اللہ ہماری تراویح کو قبول فرما لیجئے ہمارے روزوں کو تلاوت کو قبول فرما لیجئے اے اللہ جو زکوٰۃ ادا کر رہے ہیں ان کی زکوٰۃ کو قبول فرما لیجئے اے اللہ جو آپ کے گھر میں حاضری جن کی ہے عمرے کے لیے پہنچے ہوئے ہیں اے اللہ ان کے عمروں کو قبول فرما لیجئے اے اللہ مدینہ طیبہ کی حاضری کو قبول فرما لیجئے اے اللہ جن کا حج کا ارادہ ہے ان کے حج کے ارادے میں آسانی فرمائیے اے اللہ ان کو حج مبرور نصیب فرمائیے اے اللہ جتنے لوگ بیمار ہیں سب کو اے اللہ نیک اعمال کے لیے شفا کامل عاجل مستمر نصیب فرمائیے اے اللہ روحانی شفا بھی نصیب فرمائیے اے اللہ جسمانی شفا بھی نصیب فرمائیے اے اللہ جو مانگا ہے وہ عطا فرما دیجئے اے اللہ جو نہیں مانگا بغیر مانگے ہی عطا فرما دیجئے سارے جہاں کا دکھڑا مجذوب رو چکا ہے اب اس پہ فضل کرنا یا رب ہے کام تیرا صلی اللہ تعالی علی خیر خلقہ سیدنا محمد وعلی آلہ واصحابہ واہل بیتہ وعلماء امتہ اجمعین آمین برحمتک یا ارحم الراحمین